ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
अल्हम्दुलिल्लाह कफा व सलामुन अला इबादिहिल्लज़ीन अस्तफा अम्मा बादु फऔज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम والسماء ذات البروج واليوم الموعود وشاهد ومشهود قتل أصحاب الأخدود النار ذات الوقود إذ هم عليها قعود وهم على ما يفعلون بالمؤمنين شهود وما نقموا منهم إلا أن يؤمنوا بالله العزيز الحميد صدق الله مولانا العظيم। ये सूरह बुरूज की इब्तदाई आयात है। इसमें अल्लाह तबारक व ताला ने चार कस्में खाई। कसम है बुरजों वाले आसमान की, बुरज तारों को कहा जाता है या बड़े बड़े महलों को। आसमान तो बहुत ऊपर है लेकिन ये सितारे चूंकि उससे नीचे मुअल्लक हैं तो ऐसा मालूम होता है कि आसमान ही से लगे हुए हैं। तो अल्लाह ताला ने उनकी कसम खाई, कसम है उस आसमान की जो बड़े बड़े सितारों वाला है, या महल महल, या तो इन सितारों ही के महल मुराद है या फरिश्तों के महल मुराद है। एक कसम तो अल्लाह ने ये खाई। वल यौमिल मौऊद, और कसम है उस दिन की जिसका वादा किया गया है, यानी कयामत का दिन, कयामत के दिन की कसम। व शाहिद व मशहूद, और कसम है उस दिन की जो हाजिर होने वाला है। हाजिर होने वाले दिन से मुराद जुमा का दिन है, इसलिए कि ये खुद ही हाजिर हो जाता है और लोग अपनी अपनी जगहों पर जुमा की नमाज अदा करते हैं। और मशहूद से मुराद कसम है उस दिन की जिसमें सारे लोग हाजिरी देते हैं। वो अरफा का दिन, नौ ज़िलहज्जा का दिन है। अरफात के मैदान में सारी दुनिया के हुज्जाज इकराम यहाँ जमा होते हैं। चार कसमें खाई अल्लाह तबारक व ताला ने, और जवाब कसम के अंदर फरमाया कुतिल असहाबुल हुदूद, खंदक वाले उन पर लानत भेजी गई या खंदक वाले हलाक किए गए। एक आग थी जो उन हजरात ने रोशन कर रखी थी, और उस आग में मोमिनीन को डाल करके उसके इर्द गिर्द वो मंजर देख रहे थे, मजाक उड़ा रहे थे, खुश हो रहे थे। और उनकी संगदिली और सख्त दिली का यह हाल था कि वो उनको जलता हुआ देखकर भी किसी के दिल में रहम नहीं आ रहा था। तो क्या कसूर था उनका? अल्लाह ताला फरमाता है वमा नकमु मिन्हुम इल्ला युमिनु बिल्लाहिल अज़ीज़िल हमीद। कोई ऐब कोई जुर्म उन हजरात का नहीं था सिवाय इसके कि वो गालिब ज़ात और सतुदा सिफात ज़ात पर ईमान लाने वाले थे। ईमान उनका जुर्म था उनकी निगाहों में, ईमान उनका ऐब था उनकी निगाहों में। इस बिना पर उन्होंने उनको खंदक में डाल दिया। कुरान पाक वैसे कोई किस्सा कहानी की किताब नहीं है, ये किताब नसीहत है, किताब मौइज़त है, किताब इबरत है, किताब हिदायत है। इसलिए वाकया का वो पहलू जिक्र करता है कुरान पाक जिससे मकसूद हासिल हो जाता है। लेकिन हदीस की किताबों में, मुस्लिम शरीफ में और दिगर कुतुब अहादीस में इस वाक़े को और तफसील से बतलाया। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की रिसालत से तकरीबन 70 साल पहले की बात है। यमन के अंदर एक बादशाह रहता था यूसुफ ज़ुनवास। वो और उसकी कौम बुत परस्त थी, लेकिन उस ज़माने में कुछ लोग ऐसे भी थे जो मजहब हक पर थे, अल्लाह को मानने वाले थे, ईसाइत ईसा अलैहि सलाम पर ईमान लाए हुए थे। इस बादशाह के यहाँ एक काहिन था काहिन उसको कहते हैं जो ये दावा करता हो कि मैं गैब की बातें जानता है। यह बाज रिवायतों में है कि वो साहिर था, जादूगर था। उसने बादशाह से कहा कि अब मैं बूढ़ा हो चुका हूँ, कोई नौजवान होशियार बच्चा मुझे दीजिए ताकि मैं उसको अपना ये फ़न सिखाऊं, कहीं ऐसा ना हो कि मैं मर जाऊं और फ़न मेरे साथ चला जाए। तो बादशाह ने एक नौजवान लड़का उसके सुपुर्द किया, उसका नाम अब्दुल्ला बिन आमिर। वो अपने घर से निकलता था और इस जादूगर या काहिन के पास सीखने के लिए जाता था। रास्ते में एक राहिब यानी पादरी उसकी मजलिस को ये देखता हुआ जाता था। एक दिन वहाँ बैठ गया, अल्लाह रसूल की बातें, आखिरत की बातें उसके दिल को लगी, वो मानूस हो गया और फिर रोज़ाना जाते हुए आते हुए उसकी मजलिस में बैठता था। जब यहाँ से जाता देर हो जाती तो साहिर मारता था, घर वापस होता और यहाँ बैठने की वजह से ताखिर हो जाती, घर वाले उसको मारते थे, लेकिन बड़ा साबिर था। एक दिन उस राहिब की मजलिस से वो जादूगर के यहाँ जाने लगा तो रास्ते में एक शेर खड़ा हो गया, न इधर के लोग उधर आ सकते हैं न इधर के लोग उधर जा सकते हैं, खौफनाक मंजर है। इस नौजवान अब्दुल्ला बिन आमिर ने एक पत्थर अपने हाथ में उठाया और कहा, ए अल्लाह, अगर इस राहिब का मजहब तेरे यहाँ सही और सच्चा है तो मेरे इस पत्थर से ये मर जाए, और अगर उस जादूगर का मजहब तेरे यहाँ सही सच्चा है तो न मरे। ये कहकर उसने पत्थर मारा तो वो शेर वहीं ढेर हो गया, रास्ता खुल गया और उसकी करामत के चर्चे होने लगे। एक शख्स आया, उसने कहा, भी मैं नाबीना हूँ, कुछ ऐसा कर दो कि मैं बीना हो जाऊं। का एक शर्त है, ईमान लाना पड़ेगा। अच्छा, उसने ईमान कबूल कर लिया। इसने उसके हाथों पर आँख फेरा, अल्लाह से दुआ की तो उसकी आँख अच्छी हो गई, बीना हो गया। फिर तो उसकी करामत का चर्चा होने लगा। आहिस्ता आहिस्ता जू यूसुफ बादशाह जू नवास के पास उसकी खबर पहुंची। उसने तलब किया उस नौजवान को, इसी तरह उस ईमान वाले बीना शख्स को। उस राहिब ने कहा था कि मेरा नाम मत बतलाना, लेकिन बहरहाल बादशाह ने ज़बरदस्ती की तो नाम बतला दिया उसने। उसको भी तलब किया, उनसे सब पूछताछ किया, भाई तुम कौन से मजहब पर हो। साफ साफ उन्होंने कहा, मैं एक अल्लाह को मानने वाले, ईसा अलैहि सलाम को मानने वाले, आखिरत को मानते हैं, बुत परस्ती कुफ्र शिर्क से हम बेजार हैं। चुनांचे उसने राहिब को और उस बीना शख्स को जो पहले नाबीना था उसके सामने कत्ल कर दिया। कहा, देख तेरा भी हश्र होगा, अगर तू हमारे मजहब की तरफ नहीं लौट कर आएगा तुझे भी हम कत्ल कर देंगे। उसने कहा, कोई परवाह नहीं। उसने कहा, अच्छा, एक शख्स को बुलाया, एक जमात को बुलाया, बल्कि पूरी एक जमात को तैयार किया और कहा कि इसको पहाड़ की चोटी पर ले जाओ और वहां से इसको धक्का देकर गिरा दो नीचे। ये भी गया, सब बड़ी ताकतवर जमात उसको लेकर के गई और उसको धक्का देना चाहते थे तो वो तो सही सलामत वहीं रहा और बाकी सब नीचे गिर गए, वहीं मर गए, हलाक हो गए। ये जिंदा सही सलामत शहर में आया, बड़ा ताज्जुब हुआ बादशाह को, भाई तू कैसे बच गया, उन लोगों का क्या हाल हुआ। कभी अल्लाह ने मेरी मदद की, वो तो सब मर गए, वहां खत्म हो गए। फिर एक जमात तैयार की, का इसको कश्ती के अंदर सवार कर ले जाओ और बीच दरिया में ले जाकर इसके हाथ पर पकड़ करके डाल दो। वो जमात भी गई और उसको दरिया के अंदर डालने लगे तो कश्ती उलट गई, वो सब गर्क हो गए, ये फिर वापस आ गया। ये परेशान, भाई ये क्या माजरा है। बादशाह को उसने कहा कि देखो, मेरी मौत आ ही नहीं सकती जब तक के एक तरीका ना अपना। वो तरीका क्या है कि ये मेरा तरकश है तीरों का थैला, इसके अंदर से एक तीर निकालो और बिस्मिल्लाह रब्बी, अल्लाह के नाम से जो मेरा रब है, ये कहकर कोई तीर चलाए तो मैं मर जाऊंगा। बहरहाल वो बादशाह को उसने ये तरकीब बतलाई कि बिस्मिल्लाह रब्बी कह करके तीर मारा जाए तो मैं मर जाऊंगा। बादशाह ने सोचा, अच्छा है, यही तरकीब बतला रहा है, ये मर जाएगा तो ये दीन की बातें भी ख़त्म हो जाएगी। इसलिए उसने बड़े मजमे के सामने उसको खड़ा किया, एक शख्स को कहा, भी बिस्मिल्लाह रब्बी कह करके तीर चलाओ। जब उसने बिस्मिल्लाह रब्बी कह करके तीर चलाई तो उसकी कनपट्टी में जाकर लगी और वो वाकईतन शहीद हो गया। बादशाह तो ये चाहता था कि ये ख़त्म हो जाए तो इसका दीन भी ख़त्म हो जाए। अब करामतों पर करामतें उसके लोग देख ही रहे हैं, तो एक बड़ा मजमा तकरीबन 12,000 लोग या 15,000 लोग उस पर ईमान ले आए। इसके मकसद के खिलाफ बात पेश आई, वो बौखला गया अब क्या करें। तो अपने वजीरों से खादिमों से कहा कि इन सब के लिए एक बड़ी खंदक खोदी जाए। चुनांचे एक बहुत बड़ी खंदक खोदी, उसके अंदर लकड़े डाले, आग दहकाई और कहा एक एक को अब इसमें डालते रहो। चुनांचे वो डालते रहे डालते रहे, यहाँ तक के सारे लोग वो खंदक उन लोगों से भर गई। एक औरत अपने छोटे से बच्चे को गोद में लिए हुए थी और वो पसोपेश हो रही थी कि मैं कैसे अपने छोटे से बच्चे को आग में लेकर के कूदूं। बच्चे को अल्लाह ने गोयाई दी कि तू फिक्र मत कर माँ, इसमें कूद जा, आगे तेरे लिए जन्नत है। चुनांचे वो अपने बच्चे को लेकर उस आग में कूद गई। अल्लाह ताला ने वही मंजर इसके अंदर बतलाया कि वो उन लोगों को खंदक में डाल करके वो मंजर देख रहे थे। ये अब्दुल्ला बिन कामिर जो नौजवान था, हज़रत उमर फारूक रजी अल्लाह ताला अन्हु के ज़माने में यमन में आपके आमिल और गवर्नर ने किसी ज़रूरत से उसकी कब्र के पास खुदाई की तो उनकी लाश बिल्कुल तरोताज़ा निकली और वो बैठे हुए थे और अपनी कनपट्टी पर हाथ रखा हुआ था। जैसे हाथ हटाया तो खून का फुवारा उड़ने लगा, फिर रख दिया तो खून के फुवारा बंद हो गया। हज़रत उमर रजी अल्लाह ताला अन्हु से इस सिलसिले में दरियाफ़ किया गया तो हज़रत ने फरमाया कि उसको उसी तरीके से दफन कर दो जहाँ पर वो था। बहरहाल फिर बाद में अल्लाह तबारक व ताला फरमाते हैं ये तो ये हश्र किया उसने उस बादशाह ने इन मोमिनीन के साथ, लेकिन रिवायतों में है कि अल्लाह तबारक व ताला ने उनकी ऐसी नुसरत और मदद फरमाई कि उनके जिस्म आग में गिरने से पहले अल्लाह ताला उनकी रूहों को कब्ज कर लेता था। तो उनके जिस्म बेरूह जिस्म उस आग में गिरता था जिससे रूह को कोई तकलीफ नहीं होती थी। इन्नल्लज़ीना फतनुल मुमिनीना वल मुमिनात ثم لم يتوبوا فلهم عذاب جهنم ولهم عذاب الحریق، بے شک جن لوگوں نے مومنین اور مومنات کو آزمائش میں ڈالا ثم لم يتوبوا پھر وہ توبہ نہیں کرتے ہیں تو ان کے لیے جہنم کا عذاب ہے اور ڈرا اور جلانے والا عذاب ہے۔ حضرت حسن بصری رحمۃ اللہ علیہ فرماتے ہیں اللہ تعالیٰ کے کرم اور لطف کی کوئی انتہا نہیں، 12,000 سے 15,000 مومنین کو یہ ظالمین جلا رہے ہیں پھر بھی اللہ تعالیٰ ان کو کہتا ہے توبہ کا موقع ہے کر لو۔ ان لوگوں نے آزمایا ایمان والے مرد اور مومنات مرد اور عورتوں کو، اور توبہ نہیں کریں گے تو جہنم کا عذاب اور جلانے کا عذاب، اگر توبہ کر لیتے ہیں اللہ ان ظالمین کو بھی معاف کر دے گا۔ اللہ تعالیٰ کے کرم اور لطف کی کیا انتہا، کوئی انتہا نہیں۔ بہرحال بعض مفسرین تو کہتے ہیں کہ یہ ان کے لیے جہنم کا عذاب ہے اور ان کے لیے جلانے کا عذاب ہے، اس سے وہی آخرت کا عذاب مراد ہے۔ اور بعض فرماتے ہیں کہ جہنم کا عذاب وہ تو آخرت میں ہوگا ہی، لیکن دنیا میں بھی پھر یہ آگ اوپر بھڑکتی رہی اور پورے شہر میں پھیل گئی اور ان کافرین اور بت پرستوں کو بھی اس نے جلا دیا، اور وہ زو نواز جو تھا وہ بھاگتا رہا ایک دریا کے اندر جا کر گرا اور غرق ہو کر کے مر گیا۔ یہ واقعہ بہرحال قرآن پاک نے مختصر ذکر کیا اور مسلم اور دوسری کتابوں میں کچھ تفصیلات بتلائی ہے۔ اس واقعے کا مقصود کیا ہے؟ اس واقعے کا مقصود یہ ہے کہ جیسے اس زمانے میں اور ہر زمانے میں اہل باطل کی نگاہوں میں ایمان والوں کا ایمان جرم اور عیب ہوتا ہے، اس لیے وہ طرح طرح کی تکلیفیں ان کو دیتے ہیں، آزماتے ہیں، ان کی جان سے، ان کی عزتوں سے، ان کے مال سے کھیلتے ہیں۔ ایسے موقع پر قرآن پاک ہمیں یہ واقعہ بتلا کر یہ سبق دینا چاہ رہا ہے کہ اگر تم پر بھی ایسے حالات آ جائے تو ایک ایمان والے کی ایمان کا تقاضا ہے کہ اس پر ثابت قدم رہے۔ خصوصاً اس زمانے میں ہم دیکھ رہے ہیں پورے عالم میں، پوری عالمی سطح پر اس بات کی کوشش کی جا رہی ہے کہ دنیا سے ایمان اور اسلام ختم ہو جائے اور مسلمانوں کی جڑیں ختم ہو جائے، اور خود ہمارے اس ملک میں پلاننگ کے ساتھ باقاعدہ یہ سازشیں کی جا رہی ہے کہ اسلام کو نام و نشان اور مسلمان یہاں سے ختم ہو جائے۔ سال اور تاریخیں بھی دی جا رہی ہے کہ فلا فلا سال تک سب مسلمان ختم ہو جائے. ایسے موقع پر ہم سب کی انفرادی اجتماعی ذمہ داری ہے کہ بھائی ہم اپنے ایمان پر ثابت قدم رہے اور ایمان کے بار بار مذاکرے کرے اپنے بچوں میں, اپنے اولاد میں, اپنے ماتحتوں میں. صحابہ ایک دوسرے کو فرماتے ایت بنا نومن, آؤ بھائی ہم ایمان کا تذکرہ کرے. ان صحابہ کے ایمان میں کیا کمی تھی؟ اللہ تعالیٰ نے خود قرآن پاک میں فرمایا کہ جب تک تم ان جیسا ایمان نہیں لاؤ گے وہاں تک تم ہدایت یافتہ نہیں ہو سکتے. بھائی آمنو بے مسلم آمن تم بھی فقد اہتدو. ان کا ایمان تو معیار تھا, ان کے ایمان کی طرح ایمان ہوگا تو اللہ فرماتے تم ہدایت والے ہوں گے. پھر بھی ان حضرات کو اپنے ایمان کی تجدید, تقویت اور اس کو تازہ کرنے کی فکر رہتی تھی, اس لیے کہتے تھے آؤ بھائی ہم بیٹھ کر ایمان کا مذاکرہ کریں. آج ہم اپنے گھروں کے اندر بچوں کے سامنے فلموں کے ایکٹر اور ان کی ہیروئن کے تذکرے کرتے ہیں, ناچ گانوں کے تذکرے کرتے ہیں, لیکن کبھی ایمان کے, آخرت کے, قبر کے, حشر کے تذکرے کرتے ہوئے بہت کم ہم نظر آتے ہیں. اس کا نتیجہ یہ ہے کہ آج ہماری اولاد ہاتھوں سے نکلتی جا رہی ہے. ابھی چند روز پہلے ایک علاقے میں سفر ہوا, وہاں بتلایا گیا کہ مسلمان 300 لڑکیاں غیر مسلموں کے ساتھ چلی گئی. یہ کس کی بے پرواہی؟ ماں باپ کی بے پرواہی. ان کے دلوں میں ایمان راسخ نہیں ہوا, ہم نے ایمان کی تعلیم نہیں دی, جس کے نتیجے میں ایسے احوال ہمارے سامنے پیش آ رہے. اور ایک جگہ جانا ہوا, انہوں نے بتلایا 2-4 مہینے میں 11 لڑکیاں غیر مسلموں کے ساتھ جا چکی ہیں. اور ابھی گزشتہ ہفتے سفر ہوا تھا گودرا کی طرف, وہاں بتلایا کہ سورت کی 5 لڑکیاں گودرا میں خود غیر مسلموں کے ساتھ رہ رہی. تو یہ حالات, یہ ایمان کو آزمایا جا رہا ہے ہمارے, ہمارے لیے ایسے حالات کھڑے کیے جا رہے ہیں, ہمارے بچوں کے ساتھ ایسی سازشیں کی جا رہی ہے کہ ان کی باتوں میں آ کر کے وہ ایمان کو چھوڑ بیٹھتے ہیں. بہرحال اس واقعے کا مقصود قرآن پاک یہی ہمیں بتلانا چاہتا ہے کہ ہر حال میں, چاہے ہماری جان چلی جائے, چاہے ہمیں جلا دیا جائے, چاہے ہمیں بے گھر بے مال کر دیا جائے, ایمان کا دامن انشاءاللہ ہاتھ سے نہیں چھوٹنا چاہیے. یہ ہمارا عزم ہو, یہ ہمارے عزائم ہو, اور اس کے لیے ہمیں محنتیں کرنی ہیں, اس کے لیے ہمیں کوششیں کرنی ہیں. خصوصاً ہماری اولاد کے سلسلے میں ہمیں بڑی فکر کرنے کی ضرورت ہے. قرآن پاک میں اللہ تبارک و تعالیٰ نے حضرت ابراہیم علیہ السلام, حضرت یعقوب علیہ السلام والسلام کی نصیحت اور وصیت کا ذکر کیا. اس سے پہلے میں حضرت مفکر اسلام حضرت مولانا علی میاں ندوی رحمۃ اللہ علیہ کا ملفوظ نقل کرنا چاہتا ہوں. آج سے 50-60 سال پہلے حضرت مولانا علی میاں صاحب رحمۃ اللہ علیہ اور ہمارے اکابرین نے محسوس کیا کہ مسلمان ذہنی ارتداد کا شکار ہوتے جا رہے ہیں. نماز بھی پڑھ رہے ہیں, روزہ بھی رکھ رہے ہیں, لیکن ان کے ذہن میں اللہ کے متعلق, رسول کے متعلق, آخرت کے متعلق شکوک شبہات, بلکہ بعض دفعہ تو صراحتاً انکار کر دیتے ہیں. ایک اچھے خاصے صاحب میرے پاس آئے, کہنے لگے مفتی صاحب یہ قبر کا عذاب, قبر کا عذاب حقیقت میں ہوگا بھی کہ ایسی باتیں ہیں سب؟ ان کا یقیناً ہوگا. ایک ڈاکٹر صاحب ہے, بڑے مشہور ڈاکٹر ہے, نام نہیں لیتا ہوں, ان کے پاس کچھ عیسائی مشنری کے لوگ پہنچے اور ان کو دعوت دی. انہوں نے کئی لوگوں کے سامنے بات کہی کہ یار اسلام سے اچھا تو مجھے عیسائی مذہب معلوم ہوتا ہے. یہ ہمارے پڑھے لکھے طبقے کا حال ہے. حضرت مولانا علی میاں صاحب رحمۃ اللہ علیہ سے عرض کیا کسی نے, حضرت آپ فرما رہے ذہنی ارتداد, ذہنی ارتداد. اس موقع پر اگر آپ کو کہا جائے کہ چوراہے پر کوئی بلیک بورڈ پر, سائن بورڈ پر کوئی نصیحت یا وصیت آپ لکھ دے, تو آپ کیا نصیحت لکھیں گے؟ حضرت مولانا رحمۃ اللہ علیہ نے فرمایا کہ بس قرآن کی ایک آیت لکھ دوں گا. وہ قرآن کی آیت کون سی ہے؟ حضرت یعقوب علیہ الصلوۃ والسلام کے سلسلے میں, ام کنتم شہداء اذ حضر یعقوب الموت اذ قال لبنیہ ما تعبدون من بعدی قالوا نعبد الہک و الہ آبائک ابراہیم و اسحاق و اسماعیل الہ واحد و نحن له مسلمون. کیا تم اس وقت حاضر تھے جب یعقوب علیہ السلام کی موت کا وقت آیا, وفات کا وقت آیا؟ جواب ظاہر ہے کہ ہم کہاں موجود ہوں گے, ہم تو آخری زمانے میں آئے. اللہ تعالیٰ یہ پوچھ کر ہمیں بتلانا چاہتا ہے کہ تم حاضر نہیں تھے لیکن ہم حاضر ہیں. ہم حاضر تھے اور ہر جگہ حاضر ہے, ہر وقت حاضر ہے, ہر زمانے میں. ہم ان کا واقعہ بتلاتے. جب ان کی وفات کا وقت آیا تو انہوں نے اپنے اولاد کو جمع کیا اور پوچھا میرے بعد تم کس کی عبادت کرو گے؟ किसकी इबादत करोगे, ये किससे आप सवाल कर रहे हैं, उसको समझने की जरूरत है कि हजरत इब्राहिम अलैहिस्सलाम खुद जलीलुल कद्र पैगंबर, उनके दो लड़के हजरत इसहाक अलैहिस्सलाम, हजरत इस्माइल अलैहिस्सलाम, फिर हजरत इसहाक अलैहिस्सलाम के लड़के हैं हजरत याकूब अलैहिस्सलाम, और हजरत याकूब अलैहिस्सलाम के 12 लड़के थे, उनमें खुद एक नबी थे हजरत यूसुफ अलैहिस्सलाम। नबुव्वत का घराना है, चार चार पुश्तों से नबुव्वत के अनवार घराने में चले आ रहे हैं, उनको क्या खौफ था कुफ्र का, उनको क्या खौफ था ईमान के चले जाने का, लेकिन अपनी औलाद की उनको यही फिक्र है, पूछते हैं मेरे बाद तुम किसकी इबादत करोगे। औलाद भी यकीनन हकीकतन वाकियतन वैसी ही थी जैसा वो चाहते थे, अब्बा जाना फिक्र न करे, उसी माबूद की इबादत करेंगे जो आपको आपको और आपके बाप दादाओं का माबूद है, और हम उसी की इताअत और फरमाबरदारी करेंगे। हजरत मौलाना फरमाते बस ये लिख दूंगा, यानी हर आदमी इस आयत को पढ़े और सोचे कि मैं अपने औलाद की ईमान की फिक्र कर रहा हूँ। यार आज हम अपने औलाद की दुनिया की कितनी फिक्र करते हैं, मेरी औलाद मोहताज ना हो, उसके लिए सूदी कारोबार कर लेंगे, रिश्वतें खा लेंगे, इस एक दूसरे का हक दबा लेंगे, प्रॉपर्टी खूब जमा लेंगे, मेरी औलाद किसी के सामने मोहताज ना हो, उनकी जिंदगी बनाने के लिए अपनी आखिरत हम फिक्र कर रहे हैं कि को बर्बाद कर रहे हैं, लेकिन कभी उनके ईमान की और उनकी आखिरत की फिक्र करते हुए हमको बहुत कम देखा गया। इसलिए मेरे भाइयों हमारी ये अहम जिम्मेदारी है कि हम औलाद के सिलसिले में बड़ी फिक्र, खुसूसन आजकल की जो स्कूल और कॉलेज है और यूनिवर्सिटी है उसका जो निसाब है और उसके अंदर जो तालीम है वो मुकम्मल तौर पर प्लानिंग के साथ इस तरह बनाई गई है कि बच्चों के बचपन ही से जहन ईमान और दीन से हट जाए। हजरत मौलाना सैयद असद मदनी रहमतुल्लाह अलैह का एक वाकया किसी साथी ने सुनाया था कि हजरत बेंगलोर तशरीफ ले गए थे और बाय रोड चल रहे थे तो रास्ते में छोटे छोटे बच्चे स्कूल के कतार दर कतार चल रहे थे, बड़ी तहजीब से अदब से जा रहे थे। उन्हीं में से एक बच्चा रास्ते में एक पत्थर उसको नजर आया तो उसने उठाया और रास्ते के एक जानिब रख दिया। हजरत को उसकी अदा बहुत पसंद आई और सोचा कि ये कोई मुस्लिम घराने का लड़का होना चाहिए। जब करीब कार गई तो हजरत ने रोक दिया और उस बच्चे को बुलाया, बेटा तुम्हारा नाम क्या है? उसने अपना नाम भी इस्लामी बतलाया, बाप का नाम भी इस्लामी बतलाया। बहुत खुश हुए हजरत कि हमारे छोटे बच्चों में अल्हम्दुलिल्लाह ये तहजीब है। लेकिन फिर पूछा, अच्छा बेटा ये बताओ ये तुम्हें किसने बतलाया कि ये रास्ते में जो रोड़ा था या पत्थर था उसको हटाकर रास्ते से दूर रख देना चाहिए, आने जाने वालों को तकलीफ ना हो? उस बच्चे ने कहा कि ये हमारे खुदा यसु मसीह की तालीम है कि रास्ते से तकलीफ दे चीज को हटा देना चाहिए। हजरत फरमाते पहले तो मैं बहुत खुश हुआ, फिर मैं सर पकड़ कर बैठ गया कि हमारे छोटे छोटे बच्चों को बचपन ही से बतलाया जाता है कि तुम्हारा खुदा ईसा अलैहिस्सलाम। ये तालीम किस काम की जो हमारे बच्चों के ईमान को ख़त्म कर रही और हमें उसकी फिक्र नहीं। आज दफ़ा लोग बड़ी बड़ी तालीम अपनी औलाद को दिलाते हैं, लड़कियों को दिलाते हैं, और कभी पूछते भी क्या हाल है उनका, नमाज रोज़ा तिलावत कुछ, कहते अच्छा है ऐसे, लेकिन ज़रा बेदीन हो गया है, बेदीन हो गया, ज़रा बेदीन, यानी दीन इतनी हल्की चीज़ है तो उसको मामूली समझ के ज़रा बेदीन हो गया। हज़रत मुफ्ती तकी उस्मानी साहब दामत बरकात हूँ फरमाते हैं, उसकी मिसाल ऐसी है जैसा कि एक शख्स हॉस्पिटल के अंदर एडमिट है, बड़े बड़े डॉक्टर उसका इलाज कर रहे हैं। अब एक डॉक्टर अंदर से निकलता है, उसके रिश्तेदार पूछते हैं कि सर क्या हाल है पेशेंट का? बहुत अच्छा है, बहुत अच्छा है, लेकिन ज़रा सी जान निकल गई उसकी। फरमाते भाई जान ही तो सब कुछ है, बॉडी को लेकर के क्या करेंगे, बहुत अच्छा है उसकी जान निकल गई ज़रा सी। ऐसे ही ईमान सब कुछ है, अगर ईमान निकल गया तो कुछ भी नहीं, और ईमान बाकी है तो सब कुछ बाकी है। इसलिए हम सबको इसकी फिक्र करने की ज़रूरत है कि अपनी औलाद की बार बार निगरानी करें, उनके ईमान की, उनके आमाल की, उनके गुनाहों के एतबार से उन पर रोक टोक पकड़ धकड़। आज हमारा माहौल ये हो गया कि मोबाइलों में माँ बाप ही गुनाहों में मुब्तला है तो औलाद को क्या रोकेंगे? इज्तमाही तौर पर गोया अब गुनाहों के अंदर इब्तला हो चुका है, तो माँ बाप का असर औलाद पर पड़ने ही वाला है, जाहिर बात है। اللہ تعالی ہم سب کو عمل کی توفیق عطا فرمائے واخر دعوانا الحمدللہ دعا زد
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
سبحانك اللهم وبحمدك وتبارك اسمك وتعالى جدك ولا اله غيرك اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى ال سيدنا ومولانا محمد كما تحب وترضى بعدد ما تحب وترضى ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما اللهم وفقنا لما تحب وترضى من القول والعمل والفعل والنية والهدى اللهم اجعلنا هادين مهتدين غير ضالين ولا مضلين سلما لأوليائك وحربا لأعدائك نحب بحبك من أحبك ونعادي بعداوتك من خالفك من خلقك يا الله ہمارے گناہوں کو معاف فرما ہماری خطاؤں سے در بدر فرما تیری مرضیات پر ہم کو زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پوری پوری حفاظت فرما نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں اور سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی تو ہمیں توفیق و سعادت عطا فرمائے حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں کی محبت اور غیروں کے طریقوں کی نفرت ہمارے قلوب کے اندر ڈال دے اے اللہ تمام رضائل سے ہم کو پاک اور صاف فرما کر محاسن اخلاق سے مزین فرما تیری معرفت و محبت کے انوار سے ہمارے قلوب کو منور فرما تیری یاد سے ہمارے دلوں کو آباد فرما دوام ذکر اور دوام طاعت کی ہمیں توفیق عطا فرما تمام اعمال میں اخلاص اتباع اور احتساب کی کیفیت نصیب فرما اے اللہ ہمیں ہمارے اہل و عیال اور تمام متعلقین کو صحت قوت عافیت سلامتی دنیا آخرت کی بلائیوں سے مالا مال فرما ہماری تمام ضرورتوں کی اپنے خزانے غیب سے کفالت فرما ہمیں کسی کا محتاج و دستنگر نہ بنا ہماری روزیوں میں برکت اور وسعت عطا فرما اے اللہ تو ہماری اولادوں کو عقائد حق علوم نافعہ اعمال صالحہ اخلاق فاضلہ سے آراستہ فرما برے اخلاق برے کردار و گفتار برے عادات و اطوار بری صحبتوں برے ماحول کے برے اثرات اور برے لوگوں کی بری عادتوں کا نشانہ بننے سے حفاظت فرما اپنی شان ربوبیت سے اے اللہ تو ان کی تربیت فرما کر ان کو ہماری آنکھوں کی ٹھنڈک ہمارے دلوں کا سرور ہمارے لیے صدقہ جاریہ اور ہماری امیدوں سے بڑھ کر کے بنا دے اے اللہ ہمیں اور ہمارے تمام متعلقین کو نماز کا قائم کرنے والا بنا دے نماز کا عشق و محبت ہمارے دلوں کے اندر ڈال دے نماز کو ہماری آنکھوں کی ٹھنڈک بنا نماز کا خشوع و خضوع ہمیں عطا فرما نماز کے انوار و برکات سے ہماری زندگیوں اور ہمارے گھروں کو اے اللہ منور اور معمول فرما عبادات کا اہتمام نصیب فرما معاملات کی درستگی عطا فرما معاشرت کا حسن عطا فرما آپسی حقوق کی ادائیگی کا اہتمام نصیب فرما آپس کی ہم تلفیوں سے اے اللہ ہماری پوری پوری حفاظت فرما اے اللہ ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما مقروضوں کے قرضوں کی ادائیگی کی شکل پیدا فرما پریشان حالوں کی پریشانیوں کو پوری فرما حاجت مندوں کی حاجتیں پوری فرما قید و بند میں محبوسوں کو رہائی نصیب فرما مقدمات میں محبوسوں کو بری فرما جو جس مصیبت میں گرفتار ہے اے اللہ اس کو اس سے نجات عطا فرما حضور پاک صلی اللہ علیہ وسلم کا امتی جہاں کہیں بھی ہو اے اللہ اس کی ایمان و اسلام کی جان و مال کی عزت و آبرو کی اہل و عیال کی تجارت و زراعت و کاروبار کی ہر چیز کی پوری پوری حفاظت فرما پورے عالم میں امت محمدیہ جہاں کہیں مظلومیت کا شکار ہے کہ اللہ اس کی بھرپور نصرت فرما, ظالم کے ہاتھ کو ظلم سے روک. اللہ تیرے حبیب پاک صلی اللہ علیہ وسلم نے جتنی خیر اور بھلائی اس سے مانگی ہمیں اور پوری امت کو عطا فرما, شروع برائیوں سے پناہ چاہی, اسے ہماری حفاظت فرما. یہاں موجود تیرے تمام بندوں کی جائز اور نیک مرادیں پوری فرما. ربنا تقبل منا انک انت السمیع العلیم, وتب علینا انک انت التواب الرحیم. صلی اللہ تعالی علی خیر خلقہ سیدنا و مولانا محمد و آلہ و اصحابہ اجمعین.
یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے.